अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा हेभीवेट नेताको रुचि देखिएन, काङ्ग्रेस बाँके आज कोहलपुरमा कार्यकर्ता प्रशिक्षण गर्दै।
एमाले बाँकेमा समानुपातिक तर्फ 86 जना आकांक्षी, पूर्व सांसददेखि वडा अध्यक्षसम्मै समानुपातिकको प्रतिस्पर्धामा।
कोहलपुरमा पार्किङ स्थल नहुँदा सडकमै पार्किङ गर्ने क्रम बढ्दो, दैलेखमा क्षमता भन्दा बढी यात्रु बोक्नाले यात्रु जोखिमपूर्ण।
दैलेखमा क्षमताभन्दा बढी यात्रु बोक्नाले यात्रा जोखिमपूर्ण र बाँकीका किसानहरूलाई धान भित्र्याउने चटारो, बर्दियाको लालपुरमा सद्भाव र्याली आयोजना।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौँ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीमा अब पुरा खबर। सुरुमा प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा हेभीवेट नेताको रुचि नदेखिएको सम्बन्धी सन्दर्भ। कङ्ग्रेस नेता पूर्णबहादुर खड्कालाई धेरैले पार्टीका तर्फबाट 6 नम्बर प्रदेशको मुख्यमन्त्री उम्मेद्वार हुने अनुमान गरेका थिए, तर उहाँ सुर्खेत क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेद्वारका रूपमा सिफारिस हुनुभयो। खड्का निकटका अनुसार राष्ट्रिय राजनीतिमा उचाइ बनाइसकेका उहाँको दूरदृष्टि केन्द्रीय सरकार र राष्ट्रिय राजनीतिमै छ। आसन्न प्रदेश सभा निर्वाचनबाट पहिलोपटक बन्न लागेको प्रदेश सरकारका मुख्यमन्त्रीको हैसियत केन्द्रीय सरकारको उप प्रधानमन्त्री सरह हुने प्रावधान छ। अधिकार र प्रभावको हिसाबले यो निकै आकर्षक पद हो, तर पदीय भार थेग्न सक्ने उचाइ बनाएका दलका नेताहरूको रुचि उक्त पदमा देखिँदैन। यसले गर्दा मुख्यमन्त्रीमा मझौला कदका नेता आउने सम्भावना छ। 6 नम्बर प्रदेशमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतको मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा हुने ठानिएको थियो, तर राजनीतिक अनुमानलाई गलत साबित गर्दै माओवादी केन्द्रका यी दुवै हेभीवेट नेताले प्रतिनिधि सभामा जान खुट्टा उचाल्नु भएको छ। शर्मा रुकुमबाट र बस्नेत जाजरकोटबाट प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ। एमालेमा भने प्रदेशका 2 शीर्ष नेता एमलाल कण्डेल र प्रकाश ज्वालाले प्रदेश मुख्यमन्त्री ताकेका छन्। कण्डेलको नाम सुर्खेत जिल्ला क्षेत्र नम्बर 2 अन्तर्गत प्रदेश क्षेत्र नम्बर 1 सर्वसम्मत सिफारिस भएको छ। सल्यानमा ज्वालाको निर्णय चाहिँ अहिलेसम्म भइसकेको छैन। 6 नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि नेताहरू अनिच्छुक हुनुमा मुख्यमन्त्रीमा सुनिश्चितता नहुनु प्रमुख कारण रहेको देखिन्छ। कलेन्द्र सेजवालले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
नेपाली काङ्ग्रेस बाँके क्षेत्र नम्बर 1 आज कोहलपुरमा प्रशिक्षण कार्यक्रम गर्दैछ। कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजको सभाहलमा बिहान 10 बजेबाट उक्त प्रशिक्षण सुरु हुनेछ। प्रशिक्षण कार्यक्रमको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कणेलले उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिनुभयो। उद्घाटन लगतै प्रशिक्षक धर्मेन्द्र झा लगायतले प्रशिक्षण दिनुहुनेछ। प्रशिक्षणमा क्षेत्र नम्बर 1 अन्तर्गत रहेका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, पार्टीका क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय कार्य समिति सदस्य तथा पदाधिकारी लगायत करिब 300 जनाको सहभागिता रहने बताइएको छ। आजको सद्भावमा खबर छ।
बाँकेमा समानुपातिक तर्फ उम्मेद्वार हुनेहरूको संख्या एमालेमा बढी देखिएको छ। प्रत्यक्ष तर्फको उम्मेद्वारी दिँदा आर्थिक भार पर्ने देखेपछि प्रायजसो नेताहरूको चाहना समानुपातिक तर्फ देखिएको हो। प्रत्यक्ष तर्फ बढीमा 10-12 जनाले इच्छा देखाउँदा समानुपातिक तर्फ 80 बढीले उम्मेद्वारी दावी गरेको एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताउनुभयो। उहाँका अनुसार नेकपा एमाले बाँकेले शुक्रबार हिजो समानुपातिक उम्मेद्वार छनौट गर्ने क्रममा 86 जनाले उम्मेद्वारी दावी गर्नुभएको छ। पार्टी केन्द्रीय कमिटीले बाँकेबाट संघका लागि 9 जना र प्रदेशसभाका लागि 18 गरी 27 जनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको थियो तर आकांक्षी धेरै देखिएपछि एमाले बाँकेले निर्णय गर्न नसकेर आकांक्षी 86 जनाको नाम नै प्रदेश कमिटीमा पठाउने निर्णय गरेको सचिवालय सदस्य सूर्य ढकालले जानकारी दिनुभएको रितम्बरा दैनिकले खबर छापेको छ। यसैबीच प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ आकांक्षा राखेका सांसदहरू चयन प्रक्रियाबाट बाहिरिएपछि समानुपातिकतर्फ दावेदारी गरेका छन्। एमाले बाँकेका अनुसार सङ्घको प्रत्यक्षतर्फको उम्मेदवारी दावी गर्दै आएका सांसद देवराज भार र दिनेश चन्द्र यादवले सङ्घको समानुपातिकतर्फ दावेदारी गर्नुभएको छ।
नेपालगञ्ज र कोहलपुरका न्यू रोडमा पार्किङ स्थल नहुँदा जथाभावी पार्किङ गर्ने क्रम बढेको छ। 2-3 किलोमिटर लम्बाइ रहेका न्यू रोड सडक खण्डको कुनै पनि स्थानमा पार्किङ र गाडी रोक्ने क्षेत्र छैन। व्यापारी कार्यालय र घर आएसी प्रयोजनका लागि सटर तथा घर निर्माण भए पनि मोटरसाइकलसम्मका लागि पार्किङ स्थल नराख्दा न्यू रोडमा सवारी आवागमनमा समस्या देखिएको छ। कोहलपुर सुधार समाजका सचिव हेमविक्रम जीशीले न्यू रोड सहित आसपासमा नगर विकास समितिले प्लटिङ गरी बिक्री गरेका घडेरीमा पार्किङ र सवारी रोक्ने क्षेत्र नरहेको बताउनुभयो। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले लेख्नु भएको छ।
नेकपा एमाले कैलालीले जिल्लाका 4 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेद्वारको टुङ्गो लगाएको छ। हिजो जिल्ला पार्टी कार्यालयमा बसेको कार्यसमिति बैठकले 4 क्षेत्रमा निर्विरोध उम्मेद्वार टुङ्ग्याएको हो। प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्बर 1 एमाले केन्द्रीय सदस्य एवं सांसद गरिमा शाह, 2 वैकल्पिक केन्द्रीय सदस्य एवं कैलाली इन्चार्ज झपट रावल, 3 जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव विमल कुमार जोशी र क्षेत्र नम्बर 4 जिल्ला अध्यक्ष दीर्घ सोढारीको नाम प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको माले कैलालीले जनाएको छ। आजको पश्चिम टुडे दैनिकमा खबर छ। यस्तै दोस्रो संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर 2 निर्वाचित भएका नेकपा एमालेका जिल्लाका प्रभावशाली नेता मोहन सिंह राठौर प्रतिनिधि सभाको निर्वाचनमा चुनाव लड्नबाट चाहिँ वञ्चित हुनुभएको छ।
जिल्लाका विभिन्न सडक खण्डमा भाडाका निजी तथा सार्वजनिक जीपले चाडपर्वको मौका छोप्दै क्षमताभन्दा बढी यात्रु बोकिरहेका छन्। एउटै जीपमा 35 चढाउने गरेका छन्। झुन्डाएर छतमा बसालेर जोखिमपूर्ण यात्रा गराइरहेका छन् तर सरकारवाला निकाय भने मौन बसेको छ। प्रहरीकै अगाडिबाट ओभरलोड गाडी गुडे पनि सामान्य जरिवानामै छाड्ने गरेको यात्रुको गुनासो छ। 3 500-1500 जरिवाना गरेपछि यातायात कार्यालयमा जीपका कागजात तथा गाडी बुझाउनुपर्ने कानुन व्यवस्था भए पनि ट्राफिक प्रहरीले भने जरिवाना मात्रै काट्ने गरेको छ। आजको नागरिक पश्चिमेलीमा गोविन्द केसीले लेख्नु भएको छ।
दैलेखमा यात्रा गर्न असहज भएको यो खबर पछि बाँकेको खबर छ। दशैं पर्व सकिएसँगै बाँकेका किसानहरूलाई धान भित्र्याउने चटारो सुरु भएको छ। धानबाली पाकेसँगै मौसममा पनि सुधार आउन थालेपछि धानबाली भित्र्याउन सुरु गरिएको किसानहरूले बताएका छन्। दशैं पर्व सकियो, पानी पनि हटे जस्तो छ, त्यसैले धान काट्न थालेका हौँ। राप्ती सोनारी नौका किसान प्रभु थारूले बताउनु भएको खबर कविन्द्र परियारले आजको मिसन टुडे दैनिकमा छापिएको छ। पश्चिम डायरीमा सरकारमै रहेर एमालेसँग चुनावी तालमेल गर्ने माओवादी रणनीति,
अहिले हाम्रो पार्टीको यही सरकारले नै सङ्ग्रह प्रदेशको निर्वाचन गर्नुपर्छ भन्ने कुरा मुख्य कुरा हो। निर्वाचनपछि कम्युनिस्टहरू एकीकरणको विषयहरू छ, अब यसको विषयमा व्यापक वैचारिक राजनीतिक छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने रहेको छ पार्टीको।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
दशैं तिहार आयो सबैलाई, शुरू भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 दुबई भ्रमण, 100 10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363।
यो कृष्ण सार FM
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग वामपन्थी गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नेतृत्वको मन्त्री परिषदमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारीमा जुट्नु भएको छ। तर नेपाली काङ्ग्रेसले सरकार पुनर्गठनका विषयमा पार्टीभित्र कुनै छलफल नभएको भने स्पष्ट पारेको छ। यस विषयमा माओवादी केन्द्रको धारणा चाहिँ के हो त? कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका तर्फबाट पशुपन्छी विकास मन्त्री रहनुभएका सन्त बहादुर थारू।
अहिले संविधान कार्यान्वयनको प्रक्रियाको अन्तिम चरण भनेको संघ र प्रदेशको निर्वाचन मुख्य कुरा हो। त्यस कारणले अहिले हाम्रो पार्टीको यही सरकारले नै संघ र प्रदेशको निर्वाचन गर्नुपर्छ भन्ने कुरा मुख्य कुरा हो। हाम्रो पार्टी एमाले र अन्य 30 दलीय गठबन्धन छ, त्यसको विषयमा व्यापक छलफल अगाडि बढिराखेको छ। कसरी व्यवस्थापन गर्ने र कसरी एकीकरणलाई अझै पनि दीर्घकालीन रूपमा अगाडि बढाउने भन्ने विषयमा सबै दलका नेताहरूसँग छलफल भइराखेको छ। निर्वाचनपछि कम्युनिस्टहरू एकीकरणको विषयहरू छ, अब यसको विषयमा व्यापक वैचारिक राजनीतिक छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने रहेको छ पार्टीको।
अब तपाईँहरू चुनावपछि पार्टी एकीकरणको कुरा छ र अहिले चुनावी तालमेलमा हुनुहुन्छ, उता काङ्ग्रेससँग साझेदारी पनि हुनुहुन्छ। एउटा नैतिकताको हिसाबले कुरा गर्दा काङ्ग्रेससँगको साझेदारी तोडेर बाहिरिनु पर्ने होइन र?
विशेष गरेर अहिले हामी तपाईँले भने जस्तै हाम्रो सरकारको गठबन्धन अब काङ्ग्रेससँगै हो र हामी अहिले हाम्रो पार्टीको तपाईँले भने जस्तै नैतिकता भएकै कारणले हामी सरकारमा रहिराखेकै छौँ। नैतिकता नभएको भए त हामी सरकार बाहिरै हुन्थ्यौँ। त्यस कारण नैतिकताका आधारमा हामी सरकारमा बसिराखेका छौँ। यही सरकारलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ।
तर नेपाली कङ्ग्रेसले त माओवादीबाट सरकारमा मन्त्री भएकाहरूलाई बर्खास्त गर्ने तयारीमा रहेको छ।
विशेष गरेर त यो माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्ने देउबा सरकारले यदि त्यस्तो सोचाइराख्यो भने देउबा सरकार नै अल्पमतमा पर्नेछ।
अब यसमा तपाईँहरू जसरी अहिले एकजुट हुनुभएको छ, यसलाई एउटा आलोचनाहरू पनि गरिरहेका छन्, हुन त तपाईँको यो पार्टीगत रूपमा एकता हुने भन्ने लामै समयदेखिको अभ्यास थियो भन्ने कुराहरू पनि आइरहेको छ, तर एकाएक एकै ठाउँमा आउँदाखेरि एउटा बाहिरी शक्तिको पनि हात रहेको भन्ने आशंका छ नि, के भन्नुहुन्छ?
यसको विषयमा हाम्रो वाम एकता र कम्युनिस्ट सेन्टरहरू एक हुनुपर्छ भन्ने छलफल चल्दै आइराखेकै कुरा हो। तर तपाईँले भने जस्तै अब बाहिरी शक्तिको हात भन्ने कुरा होइन, यो आन्तरिक रूपमा हामी नयाँ इतिहास रच्ने, किनकि यो पार्टीहरू फुट्दै जाने यो गर्दै जाने भइसकेपछि कम्युनिस्टहरूको जो कार्यदिशा हो त्यो कार्यदिशालाई सफलतासम्म पुर्याउन नराखेको अवस्थामा अब बाब यो पार्टी एकीकरण भइसकेपछि हाम्रो कम्युनिस्टहरूको जे लक्ष्य उद्देश्य हो त्यो लक्ष्य उद्देश्यलाई चुम्न सकिन्छ। किनकि
अब त्यो लक्ष्य उद्देश्य चुम्ने कुराहरू त हो सन्त बहादुरजी, तर माओवादी भित्रै पनि चर्को विरोध छ केही कार्यकर्ताहरू बिचमा, आकांक्षीहरू पनि एमालेका र माओवादीका धेरै छन्, कसरी सम्भव होला त?
विशेष गरेर यसको विषयमा अब केही नयाँ कुराहरू हुँदै गर्दाखेरि केही विरोध र केही सकारात्मक भूमिका पनि हुने गर्दछ। र मूल कुरा के हो भने पार्टीमा तपाईँले भने जस्तै अहिले नै हाम्रो सबै नेता कार्यकर्ताहरूको मुख्य कुरा के हो भने अलिकति हटारो भयो कि भन्ने हो, तर यसलाई व्यापक राजनैतिक वैचारिक छलफलबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यता आम नेता कार्यकर्ताहरूको रहेको छ।
तपाईँले कुरा गरे अनुसार तपाईँहरूको जुन एकताका कुराहरू छन् र चुनाव केन्द्रित कुराहरू बढी देखिएका छन्, अब यो चुनावलाई मात्रै केन्द्रित गरेर तपाईँहरूको एकता हो र पछि आआफ्नो स्वार्थ लिप्त हुन्छन् भन्ने एउटा टिप्पणीहरू पनि भइरहेका छन्।
निर्वाचनको कुराहरूको सन्दर्भमा वाम एकता सहित अब हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा पहिलो कुरा, दोस्रो कुरा कम्युनिस्टहरू एकीकरणको विषय यसलाई व्यापक छलफल व्यवस्थापन गर्नेतिर हाम्रो पार्टीको सोच रहेको छ।
नेकपा माओवादी केन्द्रका नेता तथा पशुपक्षी विकास मन्त्री सन्त बहादुर थारू र सावित्री गिरी। अब अर्को सन्दर्भ, राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले प्रतिनिधि सभा क्षेत्र नम्बर 1, 2, 3 उम्मेद्वारहरूको नाम छनौट गरी केन्द्रीय समितिमा सिफारिस पठाएको छ। बुधबारदेखि सुरु भएको बैठकले हिजो टुङ्गो लगाएको हो। राष्ट्रिय जनता पार्टीले क्षेत्र नम्बर 1 अरुण तिवारी, क्षेत्र नम्बर 2 विजय गुप्ता र क्षेत्र नम्बर 3 हलिम खाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। यसै गरी प्रदेश सभाका लागि क्षेत्र नम्बर 1 राजकुमार दीक्षित, क्षेत्र नम्बर 1 सरिता सापकोटा, क्षेत्र नम्बर 2 फिरोज हलवाई, क्षेत्र नम्बर 2 आशिष गुप्ता, क्षेत्र नम्बर 3 राजेश वर्मा र रामसागर भाट, क्षेत्र नम्बर 3 सुकैया चमारको नाम सिफारिस गरिएको राष्ट्रिय जनता पार्टीले जनाएको छ। आजको सद्भावमा खबर छ।
बर्दियाको गुलरिया नगरपालिका 11 लालपुरमा हिजो सद्भाव र्याली निकालिएको छ। स्थानीय हिन्दू, मुस्लिम, थारू, मधेसी, बाहुन, क्षेत्री लगायतका समुदाय, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, प्रहरी प्रशासन, बुद्धिजीवीहरूको सहभागितामा र्याली निकालिएको थियो। आजको मिसन टुडे दैनिकमा खबर छापिएको छ।
आगामी मङ्सिर 10 र 21 हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश नम्बर 5 27 तेस्रो लिङ्गीको मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी बर्दिया र रूपन्देहीबाट 6 तेस्रो लिङ्गीले मतदान गर्न पाउने भएका हुन्। आजको सद्भावमा खबर छ।
सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नेपाली सुदूर समाजको पहिलो अधिवेशन तथा सम्मेलन हिजोदेखि धनगढीमा सुरु भएको छ। सम्मेलनमा विश्वका 22 देशमा रहेका सुदूरपश्चिमेलीहरूको जमघट रहेको आयोजकले जनाएको छ। 2 चल्ने अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ। यसअघि डाक्टर भरत नेगीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो। पश्चिम टुडे दैनिकले खबर छापेको छ।
बझाङको सबैभन्दा प्रसिद्ध सिलदेवी मेलाको रौनकले सदरमुकाम चैनपुर झिलमिली भएको छ। कोजागर पूर्णिमाबाट सुरु हुने यो मेला 3 चल्ने गर्छ। 11 शताब्दीतिर दुर्गा देवीको 16 बहिनीमध्ये सुरमा देवी सुरमा सरोवर जाने क्रममा चैनपुर आएको र यहीका जोख्या थापासित काक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुली गाड खोलाको बढाई चैनपुर बगाइदिएको किंवदन्ती छ। आजको कान्तिपुरमा बसन्त प्रताप सिंहले लेख्नु भएको छ।
पश्चिम डायरीमा दलहरू बीचको पछिल्लो तालमेलको प्रयासका बारेमा जनधारणा।
धेरै पार्टी हुनुभन्दा थोरै पार्टी हुनु राम्रो हो, थोरै पार्टीले चाहिँ केही गर्न सक्छन् भन्ने हामीलाई आशा लागिरहेछ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98484553523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। चुनावको मुखैमा आएर चुनावी तालमेल मिलाउन दलहरूले गृह कार्य गरिरहेका छन्। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेलको निर्णय भएको छ भने कङ्ग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन तयार भएका छ दलले चुनावी तालमेलका लागि गृह कार्य थालेका छन्। यसरी दलहरू बीचको पछिल्लो तालमेल राजनीतिबारे सुनौ साथी शम्भु थारूले संकलन गरेको सर्वसाधारणको भनाइ सहितको नागरिक आवाज।
भरत पौडेल हो। पछिल्लो राजनीतिक परिवर्तन भन्नाले अब वामपन्थी गुट एउटा भइरहेछ, त्यसपछि प्रजातान्त्रिक गुट एउटा भइरहेछ। अब एक किसिमले भन्यो भने त्यो विकासको लागि राम्रो पनि हो, किनभने पछि अब गत विगतमा जुन भएका थिए कुनै पार्टीले पनि बहुमत ल्याउन सकेका थिएन। एकजुट भइसकेपछि पूर्ण बहुमतको सरकार आउँछ होला आगामी निर्वाचनमा। बहुमतको सरकार बन्यो भने पनि धेरै विकासको पाइलाहरू अगाडि
जमालुद्दिन नौ। पछिल्लाका कुरा अहिलेका कुराहरू हेर्दाखेरि बहुतै फरक छ, त्यो अनुमान छैन सुधिरेला भनेर। एकता त भइरहेछ नि, तर यसको बारेमा त भन्नै सकिँदैन भोलि हुन्छ के। अहिले त मलाई एकदमै यहाँ जनताको आवाजले गर्दा जनताले भोगेका कुराहरूबाट एकदमै खतम लागिरहेछ।
एकेराज रेग्मी, यो पछिल्लो राजनीति परिवर्तन भनेको कस्तो देखिन्छ भने यो 10 वर्षको जुन बिचमा द्वन्द भयो नि देशमा, त्यसैको परिणाम हो कि जस्तो पनि लाग्छ। एकतिर चाहिँ वामपन्थीहरूले आफ्नो प्रभुत्व जमाउन खोज्ने र अर्कोतिर प्रजातान्त्रिक बनाउनेहरूले आफ्नो प्रभुत्व जमाउन खोज्ने हो, र यसले गर्दाखेरि देश र जनतालाई खासै केही उपलब्धि होला जस्तो लाग्दैन।
रुद्रमणि नेउपाने, वाम एकताको लागि उत्तरतिरको छिमेकी राष्ट्रले दबाब दिएको एउटा मैले महसुस गरेको छु, र त्यस पछाडि प्रजातान्त्रिक शक्तिहरू बीचको एकता भनेको वाम एकता पछिको देशमा आवश्यकता महसुस गरेर भएको यो ध्रुवीकरण मैले देखेको। तर पनि यसबाट आउने परिणाम साँच्चै भन्नुहुन्छ भनेपछि मुलुकका लागि अनिष्ट नै हो।
चिरञ्जीव पौडेल, मलाई यो के लाग्छ भने हुनुपर्ने वास्तवमा दुईवटा दल नै हो, होइन? यहाँ नेपालमा चाहिने भन्दा बढी दलहरू भएर किचल भइरहेछ नि। धेरै पार्टी हुनुभन्दा थोरै पार्टी हुनु राम्रो हो। थोरै पार्टीले चाहिँ केही सक्छन् भन्ने हामीलाई आशा लागिरहेछ। विशेष खालका पार्टीहरू मात्रै बन्यो भने यसले चाहिँ केही विकास र स्थायित्व ल्याउँछ भन्ने हामीलाई लाग्छ।
बर्दिया गुलेरियामा अवैध रूपमा हतियार बनाउँदै बेचबिखन गर्ने बढेपछि प्रहरीले बिहिबार छापा मारेको छ। प्रहरीले अवैध हात हतियार सहित 3 जनालाई नियन्त्रणमा लिएको जनाइएको छ। बारबर्दिया नगरपालिका 1 जमुनिया स्थित भक्तबहादुर सुनारको भरुवा बन्दुक निर्माण उद्योगमा छापा मारेको प्रहरी निरीक्षक हेमशाहीले बताउनुभयो। सुनारको घरबाट 3 थान बन्दुक बनाउन प्रयोग हुने 3 थान सनासो, 2 थान रेती, 1 थान घन लगायत बरामद भएको छ। प्रहरीले अवैध बन्दुक सहित सुनार बलबहादुर सुनार र बाँके नेपालगञ्जका इन्द्र सुनारलाई नियन्त्रणमा लिएको हो। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
छ नम्बर प्रदेशका प्रहरी प्रमुख रणबहादुर चन्द कडालीमा हुने अपराधको अवस्था बुझ्न 2 दिनदेखि जुम्लामा पुग्नु भएको छ। उहाँले जिल्ला प्रहरी कार्यालय तथा सरकारवालासँग अपराधको अवस्था र कारण बुझिरहनु भएको छ। छ नम्बर प्रदेशमा पर्ने भेरीका जिल्लामा आपराधिक क्रियाकलापका बारेमा जानकारी लिइसकेको उहाँले बताउनुभयो। डिबी बुढाले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्जको जमुनाहा नाकाबाट यो वर्ष खसी बोकाको आयात घटेको छ। अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम मात्र खसी बोका भित्रिएका पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष 2072-73 साउन भदौ र असोज महिनामा 57,995 खसी बोका भित्रिएकोमा चालु आर्थिक वर्षको हालसम्म 28,330 मात्र खसी बोका भित्रिएका पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु प्राविधिक अमर बहादुर शाहीले जानकारी दिनुभयो।
बैतडीका विभिन्न वडामा सचिव नहुँदा सेवाग्राहीलाई सेवा पाउन समस्या भएको छ। 84 वडामध्ये 67 वडामा मात्रै सचिव छन्। वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राहीलाई सामान्य सिफारिसदेखि लिएर अन्य कामका लागि समेत अप्ठ्यारो हुने गरेको नागरिक पश्चिमेलीले खबर छापेको छ।
प्रदेश नम्बर 7 कञ्चनपुरमा दशैंको अवधिमा सुपथ मूल्य पसलबाट 65 लाख बढीको नुन र चिनी बिक्री भएको छ। तराई र पहाडका विभिन्न 7 ठाउँमा साल ट्रेडिङले खोलेका सुपथ मूल्य पसलबाट विगतको तुलनामा ठूलो मात्रामा नुन र चिनी बिक्री भएको हो। साल ट्रेडिङ क्षेत्रीय कार्यालयका अनुसार सुपथ मूल्य पसलबाट 55 लाख बढीको चिनी र 10 लाख जतिको नुन बिक्री भएको छ। आजको कान्तिपुरमा भवानी भट्टले लेख्नु भएको छ।
अब एउटा खेल खबर। बैजनाथ को लालपुरमा आयोजित खुल्ला क्षेत्रीय स्तरको फुटबल प्रतियोगितामा हिजो 4 क्लब विजयी भएका छन्। बिहानको पहिलो खेलमा अन्नपूर्ण युवा क्लबले जनसेवा क्लब नौलापुरलाई 1-0 गोल अन्तरले पराजित गर्यो। दोस्रो खेलमा हुइगलवा क्लब टिटिरियालाई 0-1 विरुद्ध 1 गोल गर्दै झिलिमिली युवा क्लब राजा विजय भयो। यस्तै न्यू हरियाली युवा क्लब लालपुरलाई 0-1 विरुद्ध 1 गोल गर्दै पञ्चदेव युवा क्लब सुतैया पनि विजय भयो। त्यस्तै चौथो खेलमा चाहिँ रियल स्टार युवा क्लब कलरामपुरलाई 0-1 विरुद्ध 1 गोलले हराउँदै अरनीको युवा क्लब जी गाउँ विजय भएको आयोजकले जनाएको छ। आज पहिलो खेलमा भगवती युवा क्लब हसनापुर र राइजिङ युवा क्लब चिसापानी भिड्नेछन्। त्यस्तै दोस्रो खेलमा जुङ्गे क्लब बैजनाथ र चमकदार क्लब बैजनाथ बीच प्रतियोगिता हुनेछ भने तेस्रो खेल बुद्ध शान्ति युवा क्लब पहाडीपुर र कन्याराज युवा क्लब कन्याराज बीच हुने आयोजकले जानकारी दिएको छ। आजको नागरिक पश्चिमेलीमा खबर छ।
नेपालगञ्जको कारकादो चोकस्थित न्यू आरडी डिपार्टमेन्ट स्टोरमा आगलागी हुँदा 50 लाख भन्दा बढीको क्षति भएको छ। अस्ति राति 9 बजेतिर 81 लागेको आगोले मिनासाहीको डिपार्टमेन्ट स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। घटनाको जानकारी पाउनसाथ 11 मिनटमा पुगेको दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। विद्युत सर्ट भएर लागेको आगलागीबाट डिपार्टमेन्ट स्टोर पूर्ण रूपमा क्षतिग्रस्त भएको बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले बताउनुभयो।
पश्चिम डायरीमा अब नागरिक मत। चुनावको मुखमा हुने राजनीतिक ध्रुवीकरणको प्रवृत्ति बारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ कोहलपुर नगरपालिका वडा नम्बर 1 का किरण चन्दको विचार।
सामान्य रूपमा भन्नुपर्दा चाहिँ यो राजनैतिक तालमेल अहिले जुन किसिमको वाम मोर्चा एकताको कुराहरू भइराखेको छन् झट्ट हेर्दाखेरि सकारात्मक जस्तो लाग्छ। तर नेताहरूको पहिला गरेको प्रविधि प्रति चाहिँ केही पक्कै पनि चिसोपना अथवा केही शङ्काको कुराहरू पक्कै पनि छ। केही राजनीतिक स्वार्थको लागि गरेको एकता हो भन्ने कता कता मनमा लाग्छ। तर पनि समग्र रूपमा बाहिर हेर्दाखेरि चाहिँ यो एकताहरू चाहिँ देशको विकासको लागि हो जस्तो लाग्छ। तरै पनि पहिलाको प्रविधिलाई हेर्दाखेरि शङ्काहरू पक्कै पनि छ। यदि अहिले भइराखेको राजनीतिक घटनाक्रम साँच्चै नै स्थायित्व रूपमा बढ्ने हो भने पक्कै पनि देशमा शान्ति अमन चयन विकासमा पक्कै पनि यसले भूमिका खेल्छ। त्यसमा कुनै शङ्का देखिँदैन। तर पनि यो चुनावको लागि जित्नको लागि मात्रै हो अथवा आफ्नो सत्ता प्राप्तिको लागि मात्रै हो भने यसले झन् राजनीतिक अस्थिरता जनताहरूमा निराशापन र विकासलाई झन् पछाडि धकेल्ने कुराहरू पक्कै पनि हुनेछ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा हेभीवेट नेताको रुचि देखिएन। काङ्ग्रेस बाँके आज कोहलपुरमा कार्यकर्ता प्रशिक्षण गर्दै।
एमाले बाँकेमा समानुपातिक तर्फ 86 जना आकांक्षी। पूर्व सांसददेखि वडा अध्यक्षसम्मै समानुपातिकको प्रतिस्पर्धामा।
नेपालगञ्ज कोहलपुरमा पार्किङ स्थल नहुँदा सडकमै पार्किङ गर्ने क्रम बढ्दो। दैलेखमा क्षमताभन्दा बढी यात्रु बोक्नाले यात्रा जोखिमपूर्ण।
र बाँकेका किसानहरूलाई धान भित्र्याउने चटारो। बर्दियाको लालपुरमा सद्भाव र्याली आयोजना।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी देवसँगै लक्ष्मी र मतुला बिदा हुन्छौँ। आज असोज 21 गते शनिबार अक्टोबर 7 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।